यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तीन प्रदेशका प्रमुख परिवर्तन गर्ने मन्त्री परिषद बैठकको निर्णय। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलको अन्तिम चरणमा। बाघको असीमित संरक्षण सम्भव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा वयस्क बाघको संख्या 355 पुग्यो। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उठेका प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने बैठकमा दिनुहुने। र उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीच भएको भूमि विवादको द्वन्दमा परि कम्तीमा 42 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले 15 जिल्लाका 2,71,000 बढ़ी गरीब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ। साउन 10 गतेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले गरीब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका 2075 बमोजिम ओखलढुङ्गा कञ्चनपुर गुल्मी दोलखा धनुषा नुवाकोट बारा पर्सा बैतडी मनाङ मुस्ताङ रूपन्देही सर्लाही सप्तरी सिन्धुपाल्चोक जिल्लाका गरीब परिवारको पहिचान गरी सूचीकृत गरेको जानकारी दिनुभयो। प्रवक्ता गुरूङले सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने 13,33,00,00,000 रूपियाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन दोस्रो संशोधन आदेश 2081 स्वीकृत गर्ने लगायतका निर्णय गरेको प्रवक्ता गुरूङले बताउनुभयो। सरकारले विभिन्न 18 देशका लागि राजदूत सिफारिश गर्ने निर्णय गरेको छ। हिजोको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो। वहाँले भारतका लागि राजदूतमा शंकर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न 5 देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ। बैठकले 22 सचिवको सरूवार को निर्णय पनि गरेको उहाँले बताउनुभयो। त्यसै गरी 3 प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार बागमती लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय भएको हो। बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा लुम्बिनीका प्रदेश प्रमुख अमित शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले वनभित्र बाघ र वन बाहिर मानिसको अवधारणामा सह अस्तित्व कायम गर्न सकिने बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा हिजो ललितपुरमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बाघ र मानिसको सह अस्तित्व कायम गर्न सबैले संरक्षणमा जुटे मात्र सम्भव हुने बताउनुभयो। उहाँले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने औल्याउँदै नेपालको वन र क्षेत्रफलको हिसाबले बाघको वृद्धि हुने गरी संरक्षण गर्न कठिन रहेको बताउनुभयो। नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा सन् 2010 बाघको संख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा यहाँका मानिसले देश छाड्नुपर्ने अवस्था आउन सक्ने जिकिर गर्नुहुँदै प्रधानमन्त्री ओलीले असीमित संरक्षण सम्भव नहुने बताउनुभयो। विक्रम सम्वत 2073 आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायक स्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढ़ाइने र ललितपुरको सदर चिड़ियाखाना सानो भएकाले अन्यत्र पनि चिड़िया चिड़ियाखाना स्थापना गरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने उहाँले बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ वन्यजन्तु नेपालमा पाइने भन्नुहुँदै तीनै तहका सरकार, संघ संस्था र सरकारवालाबीच संरक्षणका लागि साझेदारी र समन्वय हुनुपर्ने बताउनुभयो। उहाँले बाघको संरक्षणका लागि ठूलो घाँसे मैदानका साथै वन पानी सहितको वासस्थानको व्यवस्थापनलाई ध्यान दिने जानकारी गराउनुभयो। सन् 2022 गरिएको राष्ट्रिय बाघ सर्वेक्षण अनुसार नेपालमा वयस्क बाघको संख्या 355 पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो संख्या 128 रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। यस्तै वासस्थानमा सुधार भएपछि शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढ़ेर 36 पुगेको छ। कार्यालयका सूचना अधिकारी मनोज ऐरका अनुसार पाटे बाघको आहारा प्रजातिका लागि चरण क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिश हुनुभएका कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। हिजो बसेको समिति बैठकले प्रधानको नाम अस्वीकार गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ। हिजो सुनवाई समितिको बैठक बस्नु अघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिनुभएको थियो। समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो। संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिश गरेका प्रधानका विरूद्ध संसदीय सुनवाई समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो। प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रस्ताव स्वीकृति भएसँगै सभामुख देवराज घिमिरेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहनुहुने माननीयले आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्नुहुने भन्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भएको विधान सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधान सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै हिजोको बैठकमा गृहमन्त्री रमेश लेखकले सभामा प्रस्तुत सार्वजनिक महत्वको प्रस्ताव सरकारका लागि काम गर्न मार्ग निर्देश हुन सक्ने भएकाले समय सापेक्ष कार्यविधि योजना तथा कानून परिमार्जनमा यस्ता विषयहरू समावेश गरी अघि बढ़ने बताउनुभयो। यस्तै गृहमन्त्री लेखकले विपदको पूर्व तयारी र प्रतिकार राष्ट्रिय कार्ययोजना अनुसार सबै मातहतका निकायहरूको समन्वयमा सरकारले काम गरिरहेको बताउनुभयो। बैठकमा सांसद डाक्टर तोसिमा कार्कीले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो। सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले मनसूनजन्य विपद भएपछि भन्दा अगाडि नै वैज्ञानिक तरिकाले समाधान खोज्नुपर्ने बताउनुभयो। सांसदहरूले विपद भएपछि आफ्ना क्षेत्रका विषय उठान मात्रै नभई त्यसको दीर्घकालीन समाधान खोज्न बायो इन्जिनियरिङ आदिवासी जनजातिमा भएको ज्ञानलाई प्रयोग गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ पुस्तामा बढ़ेको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न विद्यालय र विश्वविद्यालय स्तरको पाठ्यक्रममा यो विषय समावेश गर्ने र जनचेतना विस्तार गर्न स्वास्थ्य मन्त्रालयले विशेष अभियान सञ्चालन गरेर सुर्तीजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिने बताउनुभयो। यस्तै मन्त्री पौडेलले संघीय अस्पतालमा स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै तत्काल बाँकी रहेको रकम भुक्तानी गर्न आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य बीमाको विषय नीति नियम र कानूनसँग जोड़िएको विषय भएकाले यसको दायरा फराकिलो बनाउने संगठित क्षेत्र सबैलाई बीमासँग आबद्ध गर्ने स्रोत सुनिश्चित गर्न सरकारले अरू थप क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले पछिल्लो समय लगातार जस्तै भएका सड़क तथा हवाई दुर्घटनाबाट दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु परेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले नेपालको हवाई र सड़क दुवै यात्रा जोखिमपूर्ण रहेको भन्दै दुर्घटना हुनुको कारण पत्ता लगाएर सड़क र हवाई मार्गको गुणस्तर अनुसार पूर्वाधारको विकास गरिनुपर्ने धारणा राख्नुभयो। हिजै पोखरामा भएको स्कूल बस दुर्घटनामा घाइते भएकाहरूको निशुल्क उपचार र तीव्र गतिका कारण भएको दुर्घटनाका विषयमा प्रभावकारी अनुगमन गर्न माग गर्नुभयो। यस्तै अमेरिकाको टेक्सासमा गोली लागेर हत्या भएका नेपाली युवक दीपक ओलीको सत्य तथ्य छानबिन गरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सांसदहरूले सरकारसँग माग गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवं प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे आराताको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालै मात्र कानूनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउनुहुँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गर्नुभयो। नेपालमा जापानको निशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो। जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने शुद्धिकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताउनु भएको थियो। शुक्रबारदेखि शुरू भएको बैठकमा 18 जना नेताले आफ्नो धारणा राख्नु भएको हो। नेताहरूले उठाउनु भएको प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिनुहुने कार्यक्रम छ। पछिल्लो राजनैतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवं सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ़नुपर्ने नेताहरूले धारणा राख्नु भएको थियो। प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको हिजोको लागि बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावली अनुसार हिजोको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रेस स्वतन्त्रताको पक्षमा रहेर मीडिया काउन्सिल विधेयक बनाउने बताउनु भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 भएको छलफलमा मन्त्री गुरूङले संचार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुदृढ बनाउन उक्त विधेयक ल्याउन लागेकाले शंका नगर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मीडिया काउन्सिललाई एक स्वतन्त्र र स्वायत्त निकायका रूपमा विकास गर्ने भन्दै सरकार नियन्त्रित प्रजातन्त्रको पक्षमा नभएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक करिब टुंगिने चरणमा पुगेको छ। गृह मन्त्रालयमा हिजो बसेको बैठकमा टीआरसी सम्बन्धी मूल विधेयक उपसमितिले दिएका प्रतिवेदन, त्यसअघि छलफलका विषयहरूलाई एकै ठाउँमा ल्याएर कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने ठाउँमा आइपुगेको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले विधेयकमा रहेका भाषा तथा कानूनी शब्दहरू कसरी मिलाउन सकिन्छ भन्ने विषयमा हिजो कानून मन्त्री, महान्यायाधिवक्ता, सचिव लगायतका पदाधिकारीहरूसँग छलफल भएको बताउनुभयो। बिहिबार बिहान बैठक बसेर अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै वहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारी बोधका साथ समितिले काम गरिरहेको नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले बताउनुभयो। छलफलमा सहजीकरण कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ। विपिन जोशीका बुवा सहित परिवारका सदस्यहरूले हिजो परराष्ट्र मन्त्री डाक्टर राणालाई वहाँको कार्यकक्षमा भेटेर विपिनको रिहाईका लागि पहल गरिदिन अपील गर्नुभएको थियो। इजरायलमा भएको आक्रमणपछि विपिन जोशी सहित नियन्त्रणमा लिएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाईका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री राणाले दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका साहित्यकारहरूमध्ये यु कवि सिद्धिचरण श्रेष्ठ सामाजिक र न्यायिक चेतनाका हिसाबले उच्च कोटिका कवि हुनुभएको बताउनु भएको छ। सिद्धिचरण श्रेष्ठको 113 जन्म जयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू साहित्यिक रूपमा सिद्धिचरणबाट प्रभावित भएको बताउनुभयो।
नेपालका साहित्यकारहरूमा माझिएको सामाजिक चेतना, न्यायको चेतना, समानताको चेतना, त्यो चेतना सिद्धिचरणमा बढी नै देखिन्छ। अरूभन्दा हरेक आफ्ना ओखलढुङ्गा त हुन्छन्, तर त्यो ओखलढुङ्गा चिनाउन पनि सिद्धिचरणले रचना गर्नुभयो। म आफू चाहिँ साहित्यिक हिसाबले भन्यो भने कसैबाट सबभन्दा बढी प्रभावित छु भने सिद्धिचरणबाट प्रभावित छु, वैचारिक अत्यन्तै आदरणीय गुरु ठान्छु।
कार्यक्रममा प्राध्यापक डाक्टर देवी नेपालले सिद्धिचरण श्रेष्ठका साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। यस अवसरमा 1,00,000 रूपियाँ राशिसहित युग कवि सिद्धिचरण पुरस्कार प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक बिहिबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्नेछ। उक्त बैठक ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ। बाँकेको भेरी अस्पतालमा मृगौलाको डायलसिस गराउन आउने बिरामीको संख्या बढेपछि उनीहरूलाई पालो पाउने गाह्रो हुन थालेको छ। बिरामीको चाप अनुसार दक्ष जनशक्ति र डायलसिस मेसिन नहुँदा बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बाँकेको भेरी अस्पतालमा 10 डायलिसिस मेसिन रहेकोमा 8 प्रयोगमा ल्याइएको छ। 2 इमर्जेन्सीको लागि भनेर राखिएको छ। दैनिक भेरी अस्पताल नेपालगंजबाट 20-22 जनाले डायलिसिसको सेवा लिने गरेका छन्। दिनमा 3 सेवा सञ्चालन गरिए पनि बिरामीले सहज रूपमा सेवा लिन नपाएको गुनासो गरेका छन्। डायलिसिसका लागि मेसिन र जनशक्ति थप गर्न बिरामीहरूले आग्रह गरेका छन्।
बिरामीको चाप बढे सँगै सुविधा छैन, यहाँ डाक्टरहरूको कमी छ।
भेरी अस्पतालमा बाँकेका मात्र नभई छिमेकी जिल्ला दाङ, बर्दिया, कैलाली, सुर्खेतबाट पनि बिरामीहरू डायलिसिस गराउन आउने गरेका छन्। बिरामीको चाप दिन प्रतिदिन बढ़िरहँदा जनशक्ति मेसिनको अभाव त छँदैछ। डायलिसिस गर्ने समयमा बिजुली जाने अर्को समस्या रहेकाले बिरामीले थप शास्ति खेप्नु परेको छ। डाक्टर पारस श्रेष्ठ, भेरी अस्पताल डायलिसिस सेन्टर। अहिले पनि भेरी अस्पतालमा डायलिसिसका लागि 40 बिरामीले पालो पर्खिरहेका छन्। गत वर्ष भेरी अस्पतालबाट 117 जनाले डायलिसिस सेवा लिएका थिए। अस्पतालमा डायलिसिसका बिरामीको संख्या बढ्दै गए पनि त्यही अनुपातमा अस्पतालमा चाहिने जनशक्ति बढाउन सकिएको छैन, जसले गर्दा टाढाबाट आउने बिरामीहरू मर्कामा पर्ने गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
साउन 15 गते आज नेपाली समाजमा खीर खाएर पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्राचीन कालदेखिको परम्परा रहिआएको छ। साउनमा झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने प्रचलन रहेको हो। खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीच भएको भूमि विवादको द्वन्दमा परि कम्तीमा 42 जनाको मृत्यु भएको छ। पाकिस्तानमा आन्तरिक द्वन्द चलिरहेको अवस्थामा खैबर पाख्तुनख्वाको पहाड़ी उत्तर पश्चिमी क्षेत्रको द्वन्द लामो र हिंसात्मक हुन सक्ने बताइएको छ। अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र सिया माली खेल जनजातिहरू बीचको द्वन्द गत बुधबारदेखि जारी छ। स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्दमा 42 जनाको मृत्यु हुनुका साथै 183 जना घाइते भएका छन्। अब आर्थिक समाचार।
मुलुकमा साउन 13 सम्ममा 92.4% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। देशभर धान खेती हुने 13,98,273 हेक्टर क्षेत्रफल मध्ये 12,92,221 हेक्टरमा रोपाई सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ। प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 99.6% रोपाई सम्पन्न भएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 96.9% रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेशमा 91.9% अर्थात 96,053 हेक्टर मध्ये 88,252 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशमा 91.3% रोपाई सम्पन्न भएको छ। यता बागमती प्रदेशमा 90.8% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। धान खेती हुने सबैभन्दा धेरै क्षेत्रफल भएको मध्य प्रदेशमा 92% धान रोपाई सकिएको छ। त्यहाँको 383,150 हेक्टर क्षेत्रफल मध्ये 3,52,443 हेक्टरमा रोपाई सम्पन्न भएको छ। त्यस्तै कोशी प्रदेशमा 90.7% अर्थात 2,50,624 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले गत वर्ष भन्दा यस वर्ष रोपाई हुने क्षेत्रफल वृद्धि भएको जानकारी दिनुभयो। गत वर्ष 12 साउनसम्म कुल धान रोपाई हुने क्षेत्रफलको 78.1% मात्रै रोपाई भएको थियो। यो वर्ष समयमै भएको वर्षा र रासायनिक मलको उपलब्धताले अझै राम्रो उत्पादन हुने अनुमान गरिएको कृषि मन्त्रालयका प्रवक्ता डाक्टर केसीले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउनु भएको छ। वीरगंज महानगरपालिका 31 स्थित उलास स्टीलको उद्योगको युनिट 2 शुभारम्भ गर्दै मन्त्री भण्डारीले COVID-19 महामारीपछि औद्योगिक क्षेत्र नराम्रोसँग थलिएकोले उठाउन गाह्रो भइरहेको बताउनुभयो। उद्योग मन्त्री भण्डारीले पछिल्लो समय नेपालको आयात र निर्यात तथ्याङ्कले नेपालको उद्योग क्षेत्रको स्पष्ट तस्विर देखाएको चर्चा गर्नुभयो। कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले 12 पर्साको औद्योगिक कोरिडोरमा हजारौं उद्योग धन्दा रहे पनि उद्योगमा काम गर्ने कामदारको समस्या रहेको उल्लेख गर्नुभयो। उहाँले दक्ष जनशक्ति तयार पार्ने र उद्योगिक व्यवसायीले स्वदेशी युवाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली शेयर बजारमा सोमबार बजार परिसूचक नेप्से 20.63 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक घटेर 2,660 अंकमा झरेको छ। कारोबार शुरू भएपछि 3 पटकसम्म 2,700 अंक नागेको बजार अन्तत घटेर बन्द भएको हो। कारोबार शुरू भएको 2 मिनटमै नेप्से परिसूचक 2,735 अंकसम्म पुगेको थियो। त्यसपछि उतार चढ़ावका क्रममा 2 पटक 2,700 अंक नागे पनि टिक्न सकेन। यस दिन बजार दोहोरो अंकले घटेको भए पनि कारोबार भने उच्च रकमले वृद्धि भएको छ। सोमबार 19.60 करोड़ रूपियाँ बराबरको शेयरको कारोबार भएको छ। यो कारोबार रकम 35 महिना यताकै उच्च कारोबार रकम हो। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कृषि उप संकलन केन्द्र सञ्चालनमा आउने भएको छ। जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्ने गरी कृषि विकास निर्देशनालय र बढीमालिका नगरपालिकाले संयुक्त लगानीमा केन्द्र निर्माण गर्न थालेका छन्। कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोशराज बडुले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्न मात्रै बाँकी रहेको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पेरिस ओलम्पिकमा नेपाली खेलाड़ीको खराब प्रदर्शनले निरन्तरता पाएको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन्। महिला 57 केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा फेरिसिनले इम्पुनमा हराएकी हुन्। मनिता 1 मिनट 2 सेकेण्डमा मात्रै म्याटमा टिकिन्। साकी रजत विजेता र वर्ल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनिताले प्रभावशाली खेल प्रदर्शन गर्न सकिनन्। जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा रहेको छ। उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइन्। जारी ओलम्पिकमा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौधरी खेलाडी हुन्। यसअघि टेबल टेनिसका स्टाटु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीका डुमानु लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्। पेरिस ओलम्पिकमा 6 खेलमा 7 नेपाली खेलाडीले भाग लिएका छन्। भारतले 2025 एसिसी पुरुष एसिया कप आयोजना गर्ने भएको छ। एसियन क्रिकेट काउन्सिलका अनुसार यो प्रतियोगिता T20 ढाँचामा हुनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको स्थान पक्का भइसकेको छ। बाँकी 1 टोली छनौटबाट आउनेछन्। गत वर्ष एसिया कप हाइब्रिड ढाँचामा आयोजना गरिएको थियो, जसमा भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्दा र पाकिस्तानले केही खेल आयोजना गरेको थियो। भारतले श्रीलंकालाई 10 विकेटले पराजित गर्दै उपाधि जितेको थियो। गत सेसनको एसिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो। त्रिभुवन आर्मी फुटबल क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा सोमबार 3-स्टार क्लब विरूद्ध 3-1 पुनरागमन जित निकालेको छ। पहिलो जित दर्ता गरेको आर्मीले 5 खेलमा 4 अङ्क जोडेको छ। पराजित 3-स्टारको पनि समान खेलबाट 4 अङ्क नै छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन दक्ष लामाले 2 र अनुभव पुरीले 1 गोल गरे। 3-स्टारका लागि रोमन श्रेष्ठले 1 गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस, वर्षा 40.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 29.31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 3 प्रदेशका प्रमुख परिवर्तन गर्ने मन्त्री परिषद बैठकको निर्णय। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलको अन्तिम चरणमा। बाघको असीमित संरक्षण सम्भव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा वयस्क बाघको संख्या 355 पुग्यो। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उठेका प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने बैठकमा दिनुहुने। र उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बीच भएको भूमि विवादको द्वन्दमा परि कम्तीमा 42 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।